नमस्कार। कार्यक्रम हातेमालोको आजको नयाँ श्रृङ्खलामा प्राविधिक कक्षाबाट साथ दिने साथी राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले विभिन्न विषयमा चर्चा परिचर्चा गर्नेछौँ। खास गरी लागू पदार्थ दुर्व्यसनीमा मानिसहरू किन फसिरहेका छन्, यसबाट जोगिनका लागि के कस्ता पहलहरू गर्नुपर्छ र समयमै सचेत हुनका लागि र आफ्ना सन्ततिलाई यसमा फस्न नदिनका लागि के कस्ता कार्यहरू गर्नुपर्छ भन्ने विषयमा हामीले सम्बन्धित व्यक्तिहरूसँग, जनप्रतिनिधि, प्रहरी, प्रशासन र विद्यालयका शिक्षकहरूसँग, त्यस्तै गरी पूर्व लागू पदार्थ प्रयोगकर्ताहरूसँग पनि हामीले कुराकानी गर्दै आएका छौँ। खास गरी पछिल्लो समयमा नयाँ टेक्नोलोजी र नयाँ प्रविधिको विकास सँगसँगै लागू पदार्थ दुर्व्यसनी लगायतका यिनी विकृति नराम्रा कार्यहरूमा युवा पुस्ता, त्यस्तै गरी टिन एजमा प्रवेश गरेका किशोर किशोरीहरू यसमा बढी फँसेको पाइएको छ। यसले स्वास्थ्य, त्यस्तै गरी आफ्नो जीवन स्तर र आफ्नो भविष्यलाई डामोडोल गर्छ भन्ने कुरा जानकारी भइरहँदा पनि धेरै विद्यार्थीहरू, धेरै युवाहरू यसमा लागेर आफ्नो भविष्य डामोडोल पारिरहेको अवस्था पनि छ। यसलाई न्यूनीकरण गर्नका लागि शिक्षाको मार्फतबाट हामीले के कस्ता उपायहरू, के कस्ता जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्दै आएका छौँ। त्यस्तै गरी आजको कार्यक्रममा हामीसँग गैंडाकोट नगरपालिका शिक्षा शाखाको शाखा अधिकृत ऋषिराम शर्मा हुनुहुन्छ। लागौं उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। सरलाई स्वागत छ विजयमा।
धन्यवाद।
आराम हुनुहुन्छ?
आरामै छ।
खास अब केमा व्यस्त हुनुहुन्छ अहिले?
अहिले आज अब हामी शैक्षिक सत्रको उत्तरार्धतिर छौँ। अब वार्षिक परीक्षा, खास गरी आधारभूत तहको कक्षा 8 परीक्षा व्यवस्थापन यही गैंडाकोट नगरपालिकाले गर्नुपर्ने हुनाले, स्थानीय तहमा आइसकेको हुनाले हामी त्यसैमा जुटेका छौँ। अब एससी परीक्षा पनि आइरहेछ, हुन त एससी परीक्षा राष्ट्रिय परीक्षा बोर्डले हेर्छ, त्यही पनि हामीले त्यसलाई चाहिँ समायोजन गर्नुपर्ने हुन्छ।
त्यसमा भनेपछि अहिले चाहिँ विद्यालयहरू परीक्षा लिने क्रममा विद्यार्थीहरू परीक्षाको तयारीमा हुनुहुन्छ?
हजुर हजुर,
त्यसमै व्यस्त हुनुहुन्छ। खास गरी अब विद्यालय त विद्यालय क्षेत्रमा धेरै थरीका विद्यार्थीहरू पढ्नुहुन्छ, धेरै ठाउँका धेरै सोचका विद्यार्थीहरू पढ्नुहुन्छ, हरेकको सोच फरक फरक छ। तर पनि यसले गर्दा अहिलेको टिन एजर्स र नयाँ टेक्नोलोजीसँगै भिजेको टिन एजर्स चाहिँ पढाइमा भन्दा पनि अलिक बाहिर कुराहरूमा अलिकति नकारात्मक कार्यहरू गर्ने गरिएको पनि देखिएको छ। यहाँले चाहिँ के पाउनुभएको छ?
महत्त्वपूर्ण क्वेसन राख्नुभयो, धन्यवाद। अब यो हाम्रो विद्यालय शिक्षासँग सम्बन्धित कतिपय बालबालिकाहरू, खास गरी यो माध्यमिक तहका बालबालिकाहरू केही त्यस्तो कुलतमा लाग्न सक्छन् र विभिन्न वातावरणले पनि प्रभाव पारेको हुन्छ त्यसलाई। अब त्यसको खास गरी यो टिन एजका बालबालिकाहरू 8, 9, 10+11, 12 पढ्ने विद्यार्थी भाइ बहिनीहरू केही संख्यामा चाहिँ, खास गरी यो एउटा सहरिया प्रभावित क्षेत्र पनि हो गैंडाकोट, र यहाँ केही क्षेत्रहरूमा मैले कता विभिन्न कार्यक्रमहरूमा जाँदाखेरि, वार्डका कार्यक्रमहरू अथवा कहीं जाँदाखेरि अलिकति वार्डहरूमा त्यो गुनासोहरू पनि के आएको थियो भने, खास गरी यो सार्वजनिक सुनवाई कार्यक्रममा मैले गएको ठाउँमा मैले पाएको अनुसार विभिन्न वार्डका केही क्षेत्रहरूमा चाहिँ लागू पदार्थका भाइ बहिनीहरू, युवा युवतीहरू अलिकति आउने र त्यसलाई कन्ट्रोल गर्नुपर्ने भन्ने जनगुनासो पनि आएको थियो, र त्यसले हामीलाई केही प्रभाव पारेको थियो, केही छोएको थियो, किनभने हाम्रा विद्यालय लेभलका बालबालिकाहरू त छैनन् भन्ने कुरामा त्यही पाएको थियो। र कतिपय हामी प्रबैठकमा पनि यसबारेमा अलिकति हामीले हाम्रा प्रजीवहरूलाई आफ्ना बालबालिकाहरू कति बजे आउँछन्, कति बजे जान्छन्, र विद्यालय समयमा पोसाकै लाएर बाहिर जानेको पो छन् कि, अथवा ती निगरानी गर्नुपर्ने हुन्छ, किनभने हाम्रो दायित्व पनि हो त्यो। त्यस्ता बालबालिकाहरू कोही जानेर जान्छन्, कोही नजानेर जान्छन्, र अब यस्ता धेरै नजानेर नै त्यसमा होमिएका छन्। कतिपय ठाउँमा हामीले सुनेका पनि छौँ, खास गरी यो उमेरका बालबालिकाहरू, खास गरी विद्यालय तहका माध्यमिक तह र 11-12 पढ्ने बालबालिकाहरू त्यस्तो क्षेत्रमा लागेका छन्। र हामीले खास गरी त्यो क्षेत्रको लागि हामी नगर शिक्षा शाखाले सुरक्षाकर्मी साथीहरूलाई पनि सहयोग लिएर साथमा लिएर र हाम्रा विद्यालयका प्र साथीहरूलाई पनि साथमा लिएर र अभिभावकलाई पनि, किनभने अभिभावक पनि जनाएको हुनुपर्ने मैले देख्दछु. किन भन्दाखेरि अभिभावकले पनि आफ्नो छोराछोरी कति बेले कति बजे विद्यालय जान्छ, कति बजे फर्कन्छ, र त्यो बिचको पिरियडमा कहाँ गयो अलिकति निगरानी, घरमा उसको क्रियाकलाप कस्तो छ, पढाइमा ध्यान दिन्छ कि अन्य कुरामा ध्यान दिन्छ, ती कुराहरू आफ्नो घरका अभिभावकले पनि यसमा चासो दिनुपर्छ. दोस्रो चाहिँ विद्यालयमा गइसकेपछि विद्यालयका शिक्षक प्रज्यूले पनि अलिकति त्यहीँ त्यसमा चासो दिनुपर्छ. अलिकति प्रभाव चाहिँ केही क्षेत्रहरूमा त्यो जनगुनासो चाहिँ आएको सुनिएको छ.
हाम्रो समाजमा अहिले लागु पदार्थ प्रयोग गर्ने युवाको सङ्ख्या एकदम बढ्दो क्रममा रहेको छ. त्यसलाई न्यूनीकरण गर्नका लागि सरकारी तहबाट होस् अथवा जुन सङ्घ संस्था धेरै लागि परेका पनि छन्, तर पनि यसको न्यूनीकरण गर्नका लागि भने त्यति प्रभावकारी रूपमा अगाडि बढेको देखिँदैन. खास यो केले चाहिँ लागु पदार्थ प्रयोगमा वृद्धि भएको होला जस्तो लाग्छ, अथवा शिक्षाको कमी छ, अथवा हाम्रो यो पाठ्यक्रममै कमजोरी देखिएको छ, यहाँले चाहिँ कसरी यसलाई आकलन गर्नुहुन्छ?
अब विद्यालय तहको पाठ्यक्रममा पनि लागु पदार्थ भनेको यो हो. लागु पदार्थ गइसकेपछि यस्तो हुन्छ, विभिन्न कडा रोग लाग्न सक्छ, जीव ज्यान समयमै जीव ज्यानको पनि त्यस्तो क्षति हुनसक्छ भन्ने कुराहरू जनचेतनाको लागि हाम्रा पाठ्यक्रममा छन्, विद्यालय तहका पाठ्यक्रमहरूमा, र विद्यार्थीले पढ्छन् जान्दछन्, तर व्यवहारमा सिकाइमै चाहिँ भएन कतिपय ठाउँमा. त्यो हुँदाहुँदै पनि के छ भन्दाखेरि त्यो प्रभावकारी केही ठाउँहरूमा अथवा केही त्यस्तो परिवार वातावरण अथवा हाम्रो केही समाज त्यस्ता कुलतमा लागेका त्यस्ता खालका ती कुराहरू छन्. हुन त कानुनी दण्डनीय रूपमा मात्रै गरेर हुँदैन, सबभन्दा ठुलो पाटो भनेको जनचेतना नै हो, र घर परिवारबाटै पनि अलिकति जनचेतना अथवा तिनको प्रभाव हुनुपर्छ, र विद्यालय तहमा आइसकेपछि जनचेतनाको माध्यमबाट यस्तो गरेमा यो प्रभाव हुन्छ र यसले चाहिँ विद्यार्थीको भविष्य अन्धकार हुन्छ, डामाडोल हुन्छ, घर परिवारले बाबुआमाले देखेका सपना चकनाचुर हुन्छन्, र हामीले सोचेको जुन सिकाइ हो शैक्षिक गुणस्तर हो त्यो पनि प्रभावित हुन्छ. त्यो कुरोमा हामी एकदम सिरियस छौँ, र यसमा चाहिँ अब हामी प्रहरी लगाएर मात्रै हुँदैन, किन भन्दा सबभन्दा पहिलो कुरो जनचेतना हुनुपर्छ. जस्तै यस्ता कुराहरूमा के छ भन्दाखेरि लागु पदार्थका कुलतमा लागेका भाइ बहिनीहरू अलिकति सहरिया परिवेशमा अलिकति यो भएको देखिएको छ, तथ्याङ्कले त्यो पनि देखाउँछ. विभिन्न सुधार केन्द्र छन् होइन, किनीहरूलाई सुधार हुने मौका पनि दिइन्छ, सुधार केन्द्रमा राखेर सुधारिएर समाजमा धेरै परिवर्तन गरेका व्यक्तित्वहरू पनि हाम्रो समाजमा छन् र त्यो पनि सकिन्छ, तर त्यो बाटोमा पुग्न दिन हुँदैन, किनभने अहिलेको कलिला बालबालिकाहरू भविष्यका कर्णधार हुन्, भविष्य हाँक्ने व्यक्तित्वहरू हुन्, र उनीहरू अहिले यो टिन एजमै अलिकति पढाइतिर नलागी त्यस्ता कुलतमा लागे भने पक्कै पनि उनीहरूको पनि भविष्य बर्बाद हुन्छ, आफ्ना बाबुआमाले देखेको सपना पनि हुँदैन. हामीले जुन राज्यले लिएको शैक्षिक गुणस्तर हासिल गर्ने अहिलेको जो युवा जेनेरेसन हो त्यसमा लाग्यो भने पक्कै पनि यो राष्ट्रको लागि घातक नै हुन्छ. यसमा चाहिँ सर्वप्रथम त जनचेतना नै जागरुक हुनुपर्छ, सबै लाग्नुपर्छ. एउटा वर्ग एउटा क्षेत्रको मात्रै दायित्व होइन, एउटा प्रहरी लगाएर मात्रै हुँदैन, थुनेर मात्रै हुँदैन, र विद्यालयमा लट्ठी लगाएर मात्रै पनि हुँदैन, र घर परिवार र हाम्रो समाज र विद्यालय परिवार र हामी स्वयं सबै वर्ग लागेर उनीहरूलाई जनचेतना लागेर र विभिन्न सडक नाटकहरू गरेर हुन्छ कि पम्पलेट पत्र पत्रिकामा लगाएर हुन्छ कि हामीले अलिकति जनचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्छ पाठ्यक्रम बाहेकका कुरा.
खास गरी अब हामी पारिवारिक पाटोमा जाउँ होइन, परिवारले चाहिँ के कस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ, ध्यान दिनुपर्ने हुन्छ? अहिलेको परिवार व्यस्त जीवनशैली, बिहानदेखि बेलुकासम्मकै परिवारका सदस्यहरू काममा व्यस्त रहने र आफ्नो सन्तानप्रति त्यति टाइम चाहिँ नदिएको पनि अवस्था छ. त्यो कता कति विद्यार्थी भाइहरूको पनि गुनासो रहेको छ. अब बिहानदेखि बेलुकासम्म आफ्नो सदस्य परिवारको सदस्य काममा जाने र आफू चाहिँ साथीहरूसँग हिँड्ने, कलेज टाइम जाने, होस्टेल पढ्ने भन्ने, त्यही तरिकाले यसले पनि यो लागु पदार्थ दुर्विषयमा अलिकति फस्नको लागि पनि सहयोग मिलेको हो कि जस्तो पनि धेरै व्यक्तिहरूको आकलन रहेको छ. यहाँको बुझाइमा चाहिँ के रहन्छ?
ठिकै हो, तपाईँले मैले अघि पनि भनिसकेँ, खास गरी घर परिवार महत्त्वपूर्ण पाटो हुन्छ, किनभने घरमा बढी समय बालबालिकाहरू बिताउँछन् र घर परिवार पनि अहिलेको खास गरी अहिले घणाकोटको सेरोफेरो हेर्दाखेरि सबै सहरीयमा सहरीय जीवन छ र आफ्नो व्यवसाय जागिरमा लाग्नु भएको छ र स्कुल पठाइदिएपछि सबै कुरो त्यहीँबाट हुन्छ भन्ने अभिभावकको पनि अपेक्षा हो।
मन्टेसरी जन्मेको दुई वर्ष तिन वर्ष नपुग्दै मन्टेसरी राखिदिने जे गर्छ गर्छ भने खुवाउँछन् पढाउँछन् यहाँ घर राखेको दुःख लिने भन्ने पनि धेरै अभिभावकहरू हुनुहुन्छ। त्यस्तै गरी सानो सानो बालक भन्दा पनि टिनएजर्समा परेर गरेका 17-18 वर्षका लागि होस्टेलमा राखेपछि सब पढाइ हुन्छ यहाँ घरमा पढेन यसले पढ्ने भएन भनेर होस्टेलै जिम्मा दिने पनि प्रचलन हाम्रो समाजमा धेरै देखिएको छ। यसले गर्दा चाहिँ धेरै नकारात्मक बाटोमा पनि विद्यार्थीहरू गएको मान्न सकिन्छ क्या। यहाँले चाहिँ के भन्नुहुन्छ?
अब तल्लो भन्दा पनि खास गरी माध्यमिक तहको 11-12 8-9-10 केही बालबालिकाहरू त्यस्तोमा देखिएको छ तथ्याङ्कले त्यो बताउँछ पनि छ र हाम्रो समाजमा त्यस्ता खालका बालबालिकाहरू केही कुलतमा लागेको पनि हामीले त्यो उमेरकालाई बढी देखिएको छ किनभने टिनेज बिताइसकेपछि खास गरी उनीहरू परिपक्व हुन्छन् ब्याचलर लेभलमा पढ्ने बालबालिकाहरू गइसकेपछि अलिकति बुझ्छन् तर टिनेज भनेको यस्तो स्ट्रम एज भन्छ क्या एउटा आधी बेहरी जस्तो कसैले भनेको नसुन्ने एउटा ह्युमन डेभलपमेन्ट पनि त्यो बताउँछ होइन त्यो अलिकति कन्ट्रोल गर्न सकिएन भने र त्यो बर्बाद नै हुन्छ र खास गरी हाम्रो अभिभावकले पनि हाम्रो बच्चा कति बेला जान्छ उसले के होमवर्क गर्छ र के पढ्छ आज के गर्यौ आज कहाँ कहाँ गयौ कति बजे स्कुलबाट आयौ कति बजे तिमी पुग्यौ र यस्ता कुराहरूमा अलिकति निगरानी राख्यो भने कमसेकम त्यसले पनि अलिकति त्यसलाई पनि कन्ट्रोल गर्ने पक्कै हुन्छ र विद्यालयमा आइसकेपछि पनि विद्यालयका प्रधानाध्यापक अथवा विद्यालयका प्रिन्सिपलहरू र अनि खास गरी कलेज लेभलमा अलिकति स्वतन्त्र भनेको अलिक कलेज लेभलमा 11-12 गएपछि त्यो बढी सङ्ख्या देखिया छ। कलेज लेभलले पनि अलिक के गर्नुपर्छ भने कतिपय बहुसङ्ख्यक धेरै सङ्ख्या भएकोलाई त्यसलाई कन्ट्रोलिङ गर्ने पनि गाह्रो होला उहाँहरूलाई र खास गरी त्यो कलेज लेभलमा 11-12 पढ्ने भाइ बहिनीहरूको लागि त्यो कलेजले अथवा स्कुलले अलिकति चाहिँ नियम त्यस्ता खालका बच्चाहरू शङ्कास्पद लागेमा तिनका अभिभावकलाई बोलाएर अथवा स्वयं विद्यार्थीलाई नै बोलाएर है बाबु यो भनेर अलिकति काउन्सिलिङको बाटोमा चाहिँ जानु जरुरी छ र यो सबैले चाहिँ चासो र दियो र अलिकति चाहिँ काउन्सिलिङ गर्यो भने त्यस्तो बाटो चाहिँ छोड्न पनि सक्छन् बालबालिकाहरू छिटै युटर्नमा पनि आउन सक्छन्।
पक्कै पनि यहाँले चेन्जको पाटोलाई जोड्नुभयो खास गरी अब युवावर्गहरू चाहिँ आफ्नो अभिभावक आफ्नो अग्रजहरूले भनेको मान्नुभन्दा पनि आफ्नो साथीले भनेको चाहिँ यो राम्रो कुरा हो यो भनेको यसले त राम्रै कुरा भनेको छ भनेर साथीको लोइलोमा लाग्ने पनि धेरै बालबालिकाहरू अथवा युवाहरू छन् अनि उनीहरूलाई चाहिँ यहाँले कसरी के सम्झाउन चाहनुहुन्छ के भन्न चाहनुहुन्छ यस्तो अवस्थाका युवाहरूलाई चाहिँ?
यो टिनएजका बालबालिकाहरूको उमेर नै त्यस्तै के छन् त ह्युमन डेभलपमेन्ट नै के भन्छ भने त्यो उमेरमा अलिकति आफ्नो बाबुआमा प्यारेन्ट्सभन्दा पनि साथीभाइतिर बढी उनीहरू आकर्षण हुन्छन् र साथीभाइहरूको प्रभावमा उनी बढी चाहिँ प्रभावमा परेका हुन्छन् र साथीभाइ सङ्गत चाहिँ साथीभाइको ठिक हुन पऱ्यो किन भन्दाखेरि जब ती बालबालिकाहरूले असल साथीको सङ्गत गरेका छन् भने पक्कै पनि तिनले प्रगति गरेका छन् उनीहरूले धेरै कायापलट गरेका छन् भविष्यको इन्जिनियर डक्टर बनेका पनि छन् हाम्रो समाजमा त्यो छन् र जुन बालबालिकाहरू अलिकति त्यो कुसङ्गत अथवा नराम्रो सङ्गत गर्ने साथीहरू सङ्गत गरे भने त्यसैमा फसेका छन् एकले अर्कोलाई आज जाम भन्छ अर्को दिन अर्कोले अर्को ठाउँमा जान्छ अलिकति गलत ठाउँमा चाहिँ लगेका हुन्छन् त्यस हुनाले अलिकति साथीभाइको प्रभाव महत्त्वपूर्ण मानिन्छ यो उमेरमा यो ह्युमन डेभलपमेन्टमा त्यही भन्छ क्या खास गरी यो उमेरका बालबालिकाहरू बाबुआमाले भन्दा साथीभाइहरूसँग बढी आकर्षण हुने उनीहरूले भनेको मान्ने हुन्छ त्यस हुनाले त्यस्तामा चाहिँ ती कुलतमा लाग्ने भाइ बहिनीहरू असल साथी चाहिँ रोज्नुपर्छ असल जुन बाटोमा हिँडेका साथीभाइको सङ्गत गर्नुपर्छ।
खास गरी अब असल साथीको सङ्गत गर्ने भनिरहँदा पनि साथीहरूको लैलीमा लाएर हिँड्ने विद्यार्थी भाइहरू विद्यार्थी साथीहरू धेरै नै हुनुहुन्छ खास गरी असल साथी चाहिँ कसरी चुन्ने अथवा यो चाहिँ यस्तो कार्यमा लागेको छैन भनेर विद्यार्थीहरूलाई अवेर चाहिँ प्यारेन्ट्स अथवा टिचर अथवा शिक्षकको मार्फतहरू चाहिँ हामीले कसरी दिन सकिन्छ?
अब विद्यालय तहको शिक्षालाई हेर्दाखेरि खास गरी के हुन्छ भने त्यो असल साथी हो भन्दाखेरि ऊ कक्षामा पढ्दाखेरि पनि उसले बढी होमवर्क गरेको हुन्छ अब त्यस्ता कुलतमा लागेका भाइ बहिनीहरूले होमवर्क पनि गर्दैनन् र अरू कक्षामा अरू एक्टिभिटीहरूमा पनि ऊ असल साथी अगाडि फर्स्ट सेकेन्ड थर्ड भएर जान्छ र अनि त्यसबाट पनि उसले चाहिँ सिक्नुपर्ने हुन्छ र अनि त्यो असल साथी जहिले पनि अगाडि भएको हुन्छ, जुनसुकै टर्मिनल परीक्षा होस् अन्तिम परीक्षामा उनी राम्रो गर्छ, विभिन्न खेलहरूमा पनि अगाडि बढेको हुन्छ, उसको त्यही अगाडि जान्छ। र अलिकति त्यस्तो वर्ग अलिकति के छ भने खास गरी विद्यालयमा शिक्षामा अलिकति कमजोर भयो भने फेल हुन्छु भन्छ, अनि विषय गाह्रो हुन्छ भन्छ, उसले चाहिँ पढ्न पनि गाह्रो मान्ने, होमवर्क पनि नगर्ने, अनि त्यहाँबाट हाम्रो शिक्षक वर्गहरूले पनि के गर्नुपर्छ भने त्यो कहाँनिर कमजोरी भयो त्यसको लागि अलिकति ध्यान पुर्याउनु पर्ने हुन्छ। खास गरी कुन विद्यार्थी कमजोर छ, किन भयो, त्यसको रिसर्च गर्नु पनि जरुरी छ, किनभने हामीले रिसर्चको विद्यालयमा हामीले विभिन्न पाटोमा शिक्षकहरूलाई तालिमको क्रममा भनेका छौँ, कुनै विद्यार्थी विद्यालयमा आउँदा ऊ किन कमजोर भयो भन्ने कुरा रिसर्च गर्ने, बाल मनोविज्ञान तर्फबाट उनीहरूले बुझ्ने कुराहरू स्वयं शिक्षकले पनि गर्नुहुन्छ, हामीले भनेका नै छौँ, र किन कमजोर भयो भन्दै जाँदा त्यो पत्ता लाग्न सक्छ।
यहाँहरूले हामीले अवेर गराएका छौँ, हरेक स्कुलका शिक्षकहरूलाई भनिरहँदा पनि के छ भने हाम्रो समाजका शिक्षकवर्ग अथवा आफ्नो अभिभावक हरेक व्यक्ति मानिस अलिकति युवाहरू बिग्रिएको अवस्था भयो भने उसलाई गाली गर्ने, ए यसले खान्छ, यसलाई कलेजबाट निकाल्नुपर्छ, यसलाई रेस्टिकेट गर्नुपर्छ भन्ने पनि हाम्रो समाजका धेरै विद्यालयहरू छन्। तर उनीहरूलाई चाहिँ अब सम्झाइ बुझाइ गर्ने, अब चाहिँ यस्तो हो भनेर राम्रो बाटोमा सकारात्मक दृष्टिकोण देखाउनुभन्दा पनि यो बिग्रिसक्यो, यसले अरूलाई बिगार्छ र यसलाई चाहिँ हाम्रो कलेजमा पढाउन हुन्न, यसमा हाम्रो समाजबाट निकाल्नुपर्छ भन्ने पनि हाम्रा समाजका व्यक्ति र शिक्षित वर्ग अथवा शिक्षकहरू पनि हाम्रो समाजमा हुनुहुन्छ। उहाँहरूलाई चाहिँ यहाँले के भन्न चाहन्छु, यहाँ चाहिँ एउटा शिक्षा शाखामा नगरपालिकाभित्र हरेक शिक्षा गतिविधि हेरेर निगरानी गरेर बस्नु भएको छ, त्यस्तो विद्यालय र त्यस्ता शिक्षकहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
त्यसो गर्नु हुँदैन, त्यो गलत हुन्छ, किन भन्दाखेरि कुनै विद्यार्थी जानेर या नजानेर त्यो लागेको हुन्छ, र हाम्रो कर्तव्य, शिक्षकको कर्तव्य के हो भने ती बालबालिकाहरू अथवा ती विद्यार्थीको लागि सकारात्मक बाटोमा ल्याउने हो, नकारात्मक बाटो लट्ठी लाएर पुलिस लाएर सकेसम्म रिहाब सेन्टरहरूमा पनि नलगिकन विद्यालयबाटै हामीले त्यसलाई चाहिँ सुधार गर्न सकिने रहेछ भने त्यसले हामीले ठुलो प्रयास गर्ने हो नि त, घर परिवारले प्रयास गर्ने हो, त्यो भएन भने विद्यालयले प्रयास गर्ने हो, हामीले प्रयास गर्ने हो, र सबैले प्रयास गरेर उनीहरूलाई चाहिँ झन् चाहिँ लट्ठी लगाएर अथवा उसलाई खेरेर पक्कै पनि यो समस्या समाधान हुँदैन। त्यो सबै वर्ग सबै क्षेत्रले त्यसलाई जुन सकारात्मक सोचको लागि सोचका साथ र खास गरी जनचेतना बढाएर यो गर्दा यस्तो हुन्छ बाबु, उनीहरूलाई थाहा हुँदैन नि कतिपय कुरो, र यस्तो गर्दा यो कुलतमा भयो भने यस्तो हुन्छ, विभिन्न रोग लाग्न सक्छ, भोलि भविष्य अन्धकार हुन्छ, तिमीहरूको भविष्य नै डामाडोल भएपछि हामीले समाजले के अपेक्षा गर्ने, घर परिवारले के अपेक्षा गर्ने, स्कुलले के अपेक्षा गर्ने भन्ने कुरा सम्झाउन लाग्नुपर्छ। त्यस्तो लट्ठी लाएर अथवा उनीहरूलाई दण्ड दिएर उसलाई स्कुलबाट निकालेर यो चाहिँ समाधानको समाधान हुन सक्दैन,
समाधान पक्कै पनि हुँदैन। समाजका व्यक्तिहरू समाज एउटा स्कुलबाट निस्केपछि समाजमै हुन्छ, समाजमा त्यो व्यवहारहरू देखाएको हुन्छ, तर पनि स्कुलको परिपाटोमा हेर्दाखेरि चाहिँ हाम्रो विद्यालयबाट यसलाई निस्काल्यो भने चाहिँ अरू विद्यार्थीहरू चाहिँ यसको लैलेमा लाग्दैनन् भन्ने पनि विभिन्न विद्यालयहरू त्यो भेटिएको छ। हाम्रो समाजमा धेरै व्यक्तिहरू पनि भन्नुहुन्छ, यस्तो गुनासो गर्नुहुन्छ, खास गरी त्यस्तो विद्यालयहरूलाई चाहिँ खास के छ, दण्ड जरिमाना अथवा केही गर्ने शिक्षा शाखाबाट के छ निर्देशन, के गर्नुभएको छ?
होइन, अब पहिला जस्तो छैन, पहिला त लट्ठी लाएर पढेको उदाहरणहरू पाइन्छ, अहिले त बाल मैत्रीका कुराहरू आएका छन् होइन, अब त्यो चाहिँ पक्कै छैन, विद्यालयहरूले त्यो पहिलाको तुलनामा धेरै सुधार पनि भएको छ र उहाँहरूले धेरै प्रयास पनि गर्नुभएको छ,
र सबै विद्यालय त्यस्ता छैनन्, सबैलाई गर्नु हुँदैन, कता कति विद्यालय यस्ता छन् भन्ने पनि गुनासो आइरहन्छ,
आउँछ, यदा कदा अलिकति दण्ड दिनु हुँदैन बालबालिकालाई, दण्ड नदिइकन खास गरी सकारात्मक सोचको लागि उनीहरूलाई सकारात्मक तरिकाले उनीहरूलाई प्रभाव पारेर उनीहरूलाई चाहिँ आफ्नो सही लाइनमा ल्याउनु हाम्रो कर्तव्य, शिक्षा भनेको नै त्यही नै हो नि, उनीहरूलाई चाहिँ सही बाटोमा ल्याउने भनेको त्यही हो शिक्षा, र हामीले तिनलाई चाहिँ सही बाटोमा ल्याउन सकिन्छ, हामीले हाम्रा विद्यालयका प्रधानाध्यापक शिक्षक साथीहरूलाई पनि त्यो बेला बेलामा हामीले निर्देशन गर्ने गर्छौँ, र त्यस्तो भयो भने हामीले यस्तो गर्न हुँदैन भनेर निर्देशन पनि गर्ने गरेका छौँ।
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, अन्त्यमा यति बेला रेडियो सुनेर बस्नुहुने सम्पूर्ण विद्यार्थी साथीहरू, त्यस्तै गरी युवावर्ग अनि यो टिनेजर्समा प्रवेश गरेका र अभिभावक शिक्षक लगायत सम्पूर्णलाई के भन्न चाहनुहुन्छ छोटकरीमा?
अब मेन कुरो त विद्यार्थी बालबालिका नै अलिकति सचेत हुनुपर्छ, मैले अहिले चाहिँ यो उमेरमा पढ्ने उमेरमा पढिनँ भने मेरो भविष्य बर्बाद हुन्छ भन्ने कुरा स्वयं विद्यार्थी भाइ बहिनीहरूले नै बुझ्नुपर्छ, त्यो टिनेजका भाइ बहिनीहरू, र दोस्रो कुरो अभिभावक पनि अलिकति चनाखो हुनुपर्छ, आफ्नो बालबालिका कहाँ जाँदैछ, के गर्दैछ, कहाँ कुन समयमा कुन त्यो समय कसरी बिताउँदैछ त्यो पनि गर्नुपर्छ र स्वयं विद्यालयले पनि अब आफ्ना बालबालिकाहरूलाई कसरी आफ्नो विद्यालयमा शैक्षिक गुणस्तरको लागि विद्यार्थी शैक्षिक गुणस्तर भनेको ती विद्यार्थीले राम्रो गरेर नै शैक्षिक गुणस्तर वृद्धि हुने हो र आफ्ना बालबालिकाहरू कसरी शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि अथवा राम्रो सकारात्मक बाटोको ल्याउनको लागि स्वयं विद्यालय विद्यालय व्यवस्थापन समिति स्वयं हाम्रो नगरपालिका हामी समय तपाईँ हामी सञ्चारकर्मी साथीहरू सबै मिलेर चाहिँ लाग्नुपर्छ त्यसमा चाहिँ सबै लाग्नुहोस् भन्नको लागि म अनुरोध गर्न चाहन्छु।
हस् त यहाँको अमूल्य समय र अमूल्य विचारहरूका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् त धन्यवाद यहाँलाई पनि।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसकेका छौ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 078-50-14-06 टिपाउन सक्नुहुनेछ अथवा यहाँलाई पनि केही जिज्ञासा छ म चाहिँ यस्तो भइसकेको छु अथवा आफ्नो सन्तति यस्तो छन् लागु पदार्थ दुर्व्यसनीको संक्रमण भएका छन् अथवा उनीहरूलाई उपचार कसरी गराउने कुन पद्धतिबाट गर्नु ठिक हुन्छ अथवा कुन ठाउँमा गर्दा ठिक हुन्छ र उनीहरूलाई कसरी हामीले सकारात्मक बाटोमा सकारात्मक दृष्टिकोणमा हिँडाउन सक्छौँ र लागु पदार्थबाट मुक्त बनाउन सक्छौँ भन्ने खुलदुली लाग्छ भने सम्झनु पर्ने हुन्छ। त्यसपछि त्यो बाटोमा हिँड्नु भयो भने पक्कै पनि लागु पदार्थ दुर्व्यसनीबाट हरेक मान्छे छुटिसकेपछि हरेक मान्छे लागु पदार्थ दुर्व्यसनीबाट टाढा भई आफ्नो समाजमा सकारात्मक कार्य गरी समाजमा केही गर्छु भनेर अगाडि बढ्ने समेत हामीले धेरै व्यक्तिहरूको उदाहरण देखेका छौँ। त्यस्तै तरिकाले तपाईँहरू पनि परिवर्तन हुन सक्नुहुन्छ भन्दै यतिन्जेलसम्म टेक्निकल रूपमा साथ दिने साथी राजेन्द्र श्रेष्ठ प्रति विशेष आभारी रहँदै म कार्यक्रम प्रस्तोता पुष्कर अधिकारी अर्को हप्तासम्मको लागि बिदा हुने अनुमति माग्छु। हस्त नमस्कार।
प्रण गरौ आऊ हामी सबै मिली एउटा प्रण गरौ दुर्व्यसनको विरुद्धमा एक भई लडौ दुर्व्यसनको विरुद्धमा एक भई लडौ आऊ हामी सबै मिली एउटा प्रण गरौ आऊ हामी सबै मिली एउटा प्रण गरौ भरी सास फुलाएर जिंदगी को बाटो छाड़ी काल पछाएर पोक्सो भित्र धुआं भरी सास फुलाएर जिंदगी को बाटो छाड़ी काल पछाएर किना कसौ तल तल उमेर मै साथी हाथ हामी समाउना उठा अब माथी तिम्रो हाल देखी आज समाज नै रोयो समाज नै रोयो छोड़ी देऊ यो कूलर कड़ा बिसोयो आऊ हामी सबै मिली एउटा प्रण गरौ आऊ हामी सबै मिली एउटा प्रण गरौ चरेस भांग अफिम मृत्यु का दलाल हेरोइन स्नैक सुगर भुकाएको काल गांजा चरेस भांग अफिम मृत्यु का दलाल हेरोइन स्नैक सुगर भुकाएको काल हो दोष लुटी लठ्याएर नरकमा फाल्छन् तिमीलाई मात्र होइन तिम्रो परिवार नै ढाल्छ बिउजी हेर कति राम्रो भविष्य छ साथी भविष्य छ साथी को विरुद्धमा एक भई लडौं दुर्व्यसनको 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 विरुद्धमा एक भई लडौं दुर्व्यसनको